परदेशबाट नमस्कार तथा स्वागत म उजिरको
अनि स्वागत र नमस्कार म रुबिनाको पनि
देश परदेश कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट हरेक मंगलबार बिहान 8:20 बजेदेखि प्रसारण हुन्छ साथै मेचीदेखि महाकालीसम्मका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट पनि यो कार्यक्रम सुन्न सकिन्छ देश परदेश कार्यक्रम तपाईँले चाहेको समयमा उज्यालो अनलाइन .com र उज्यालो एप्लिकेशनबाट डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ
कार्यक्रम देश परदेशमा हामी तपाईँ हाम्रै सरोकार र रुचिका विषयहरू देशभित्र र बाहिर पाइने कामका अवसर कामका लागि चाहिने सिप काम गर्न जाने देशको हावापानी रहनसहन चालचलन र विदेशमा काम गर्दा सावधान हुनुपर्ने विषयमा कुरा गर्छौं
आजको देश परदेश कार्यक्रम विदेशबाट आउने पैसाको हिसाब किताब राख्ने र कसरी सही सदुपयोग गर्ने भन्ने विषयमा केन्द्रित छ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेप्सकुन र सामी परियोजनाको सहयोगमा खोटाङ रामेछाप सर्लाई धनुषा नवलपरासी र कोइलाडीमा वित्तीय साक्षरता कक्षा सञ्चालन भइरहेको छ कक्षामा वैदेशिक रोजगारीमा गएका परिवारका आमा वा श्रीमती सहभागी हुन्छन् कक्षामा सहभागी भएपछि उनीहरूलाई वित्तीय व्यवस्थापनमा के सहयोग पुग्छ त छलफलमा सहभागीका कुरा समेटिएको रिपोर्ट आज हामी प्रस्तुत गर्दैछौ
अनि अब साबुनहरू तेल मर मसला गरेर खर्च हुन्छ महिनामा भएको खर्च जति सबै लेखेर राखेको छु मैले
विदेशको कमाई घरमा हुनेले जथाभावी खर्च गर्दा आइपर्ने समस्याका विषय समेटिएका सामग्री पनि कार्यक्रममा समेट्नेछौ अनि परदेशको कमाईलाई कसरी सदुपयोग गर्ने र सदुपयोग गर्दा हुने फाइदाका विषयमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेप्सकुनका कार्यकारी प्रमुख शिवजी सापकोटासँगको कुराकानी पनि हामीसँग छ
यसले चाहिँ उनीहरूको आर्थिक समृद्धितिर लैजान्छ उता कमाएको पैसाले केही थपथाप गरेर यहाँ पनि उद्यम गर्ने र यहाँ पनि आयलाई वृद्धि गर्दै लैजानलाई वित्तीय साक्षरता कक्षाले चाहिँ त्यतातिर प्रेरित गरेको छ
तर यी सामग्री प्रस्तुत गर्नु अघि सुनौ हप्ताभरिका वैदेशिक रोजगारी सम्बन्धी गतिविधि
कतारमा समस्यामा परेका आप्रवासी कामदारको उद्धार भएको छ राष्ट्रिय मानव अधिकार समिति कतार र कतारको रेड क्रिसियन्टले आइतबारदेखि मंगलबारसम्म उद्धार गरेका हुन् विशेष अभियान अन्तर्गत कतारका विभिन्न क्षेत्रमा रहेका कम्पनीमा अलपत्र परेका खाद्यान्न अभावका कारण समस्या भोगिरहेका कामदारलाई सहयोग गरिँदैछ उनीहरूलाई खाद्यान्न तथा लत्ता कपड़ा वितरण गरिने कतारको मानव अधिकार समितिका नेपाली प्रतिनिधि प्रोफेसर डाक्टर रमजान अलिमियाले जानकारी दिनुभयो पहिलो पटक विदेश जान लागेका महिलालाई पुनः श्रम स्वीकृति दिएको भेटिएपछि श्रम मन्त्रालयले छानबिन थालेको छ अध्यागमन विभागले विमानस्थलमा चेक जाँच गर्ने क्रममा पहिलो पटक विदेश जान लागेको बताउने महिलालाई पुनः श्रम स्वीकृति दिएको पाइएको भन्दै छानबिन गर्न श्रम मन्त्रालयलाई पत्र पठाइएको थियो मन्त्रालयले प्रशासन महाशाखाका उपसचिव श्यामराज अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ यस्तै वैदेशिक रोजगार विभाग तहाचल कार्यालयका 7 कर्मचारीलाई समेत छानबिनका लागि मन्त्रालय तानिएको छ नयाँ राहदानी बनाउन आवेदन फारम अब मोबाइल फोनबाटै भर्न सकिने भएको छ 4G इन्टरनेट शुरू भएको 2 दिनपछि आईओएस र एन्ड्रोइड मोबाइलबाट राहदानी फारम भर्ने र निवेदन दर्ता गराउन सकिने भएको हो राहदानी विभागले विकास गरेको मोबाइल एप्स नेपाल पासपोर्ट मार्फत फारम भर्न सकिनेछ राहदानी शुल्क तस्विर औंठा छाप र नागरिकताको प्रमाणपत्र भने विभागमै बुझाउनु पर्नेछ
सुन्नुभयो हप्ताभरिका वैदेशिक रोजगार गतिविधि प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी मोहन पौडेल नेपालको 1/4 जनसंख्याको दैनिक गुजारा वैदेशिक रोजगारबाट प्राप्त आमदानीले चलेको छ रेमिटेन्स अर्थात विप्रेषण रकम भित्र्याउने विश्वभरका देशको सूचीमा नेपाल 23 स्थानमा छ विदेशी भूमिमा पसिना बगाउने युवाको संख्या दिनदिनै बढ्दो छ नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार विदेशमा काम गर्ने प्रत्येक व्यक्तिले प्रति महिना झण्डै 44,000 रूपियाँ कमाउँछन् उनीहरूले विदेशमा कमाएर घरमा भएका आफन्तलाई पैसा पठाउँछन् यसरी पठाएको कमाई कतिपयले राम्रोसित बचत गरे पनि कतिपयले भने फजुल खर्च गरेरै सिध्याउँछन्
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेप्सकुन र सामी परियोजनाको सहयोगमा देशका 6 जिल्लामा वित्तीय साक्षरता कक्षा सञ्चालन भइरहेको छ कक्षामा वैदेशिक रोजगारमा गएका परिवारका आमा वा श्रीमती सहभागी हुन्छन् यस्ता कक्षामा विदेशको कमाई सही सदुपयोग गर्न र त्यसको हिसाब किताब पारदर्शी राख्न सिकाइन्छ यस्ता कक्षा खोटाङ रामेछाप सर्लाही धनुषा नवलपरासी र कैलालीमा सञ्चालनमा छन् ती कक्षामा के सिकाइन्छ त सुनौ वित्तीय साक्षरता कक्षा सञ्चालन भइरहेको खोटाङको बामराङमा पुगेपछि तयार पारिएको यो रिपोर्ट।
वित्तीय साक्षरता कक्षामा परिवारको उचित व्यवस्थापन, पारिवारिक बजेट निर्माणको अभ्यास, बचतको महत्व, विदेशबाट प्राप्त हुने कमाईको सही प्रयोग, व्यावसायिक योजना निर्माण, ऋण व्यवस्थापन र जोखिम, बीमा लगायतका विषयमा छलफल हुन्छ। साथै यस्ता कक्षामा विदेशको कमाईमा मात्रै भर परेर बस्नु हुँदैन र आफूले पनि घरमै बसेर आय आर्जनका लागि केही प्रयास गर्नुपर्छ भन्ने बारेमा पनि छलफल हुन्छ।
उहाँको बच्चा बच्चीको बुवा विदेश जानु भएको छ भने भोलि पनि छोराले पनि त्यही विदेश जानु पर्यो, नातिले पनि त्यही विदेश जानु पर्यो भने न त परिवारसँग सधैँ कहिल्यै बस्न पाइएन होइन। एक त अर्को कुरो माया ममता नै, अब कति परिवारको विदेश गएर पनि एउटा के देखिरहेको छु भने एउटा श्रीमान घर परिवारसँग राम्रो छ, विदेश गइसकेपछि त्यही श्रीमतीलाई नकारात्मक व्यवहारले पनि हेरिरहेको छ।
श्रीमान वा छोरा विदेश गएपछि घर व्यवहार धानेर बसेका महिलाहरू यस्तो कक्षामा सहभागी हुन्छन्। सहभागीले कक्षामा हुने छलफलबाट फर्किएपछि आफूले जानेका कुरा परिवारमा सुनाउँछन्। वित्तीय साक्षरता कक्षा विदेश गएका व्यक्तिका परिवारमा वैदेशिक रोजगारीबाट प्राप्त हुने कमाईलाई सदुपयोग गराउन प्रभावकारी बनेको छ। यसले वैदेशिक रोजगारीको कमाई कति कठिन छ त्यसलाई परिवारका सदस्यले राम्ररी उपयोग गरे मात्र परिवारलाई फाइदा पुग्छ भन्ने कुरामा सचेत गराइने भएकाले महिलाहरूले यसलाई निकै रुचाएका छन्। भामराङकी कुमारी रम्तेलको घरमा त लोग्ने मान्छे नै छैनन्। श्रीमान र दुई छोरा कतारमा छन्। जेठी बुहारीसँग बसेकी कुमारीले नै घर व्यवहार चलाउनुहुन्छ। विदेशमा कमाएको पैसा उहाँलाई नै पठाउँछन्। तीनैजनाले भेला गरेर पठाएको पैसालाई सदुपयोग गर्न वित्तीय साक्षरताले कुमारीलाई सहयोग पुर्याएको छ।
सासु बुहारी छौँ अहिले घरमा, तीनजना विदेशमा। सर पैसा पठाउनुहुन्छ, अब छोराले नै अब बुवाको कान्छा भाइको गरेर जम्मा गरेर ठुला छोराले नै लगाइदिन्छन् ब्याङ्कमा। अनि बिहा गर्दाखेरि 4.5 लाख लाग्यो। भैँसी किने 55,000 भैँसी पहिली ल्याएको थारे बसिदियो, 1.5 लाख मैले जम्मा गरिरहेछु सर। यसरी घरमा सल्लाह दिनु पर्दो रहेछ, कमाको पैसा कसरी राख्ने भनेर सदुपयोग गरेर राख्नु पर्दो रहेछ। मैले अब फाल्टो मात्र 15-16,000 चाहिँ राखिरहेछु सर।
कुमारी सानातिना खर्च पनि छोरा बुहारी र श्रीमानसँग सल्लाह गरेर मात्रै गर्नुहुन्छ। घर परिवारमा भएका सबै खर्चको अभिलेख राख्नुहुन्छ। अहिले उहाँलाई विदेशमा भएका आफन्तको कागजात परिवारमा राख्नुपर्छ भन्ने पनि थाहा भएको छ।
पासपोर्टको नम्बरहरू फ्याँस गरिदिन्छु भन्नुभएको छ। ढिलो भइसक्यो, अलिक चाँडो गरेर पठाइदिनु भनेको। हुन्छ, म फ्याँस गरिदिन्छु भनेको छ। घरको टेन्सन नगर्नु, म राम्रैसँगले गर्दैछु। खेतीपातीको टेन्सन नगर्नु, घरको चाहिँ भनेको टेन्सन नगर्नु, एकदम तिमीहरूको ख्याल गर्नु छोरा भनेर भन्छु सर। पहिलादेखि नै अब दुखा दुखै पाएको मान्छे हौ हामी सर, पहिले होइन।
भामराङकै उर्मिला असामीलाई त आफ्नो परिवारलाई कति ऋण लागेको छ भन्ने समेत थाहा थिएन। श्रीमान शुक्र 2 वर्ष पहिले नै साउदी पुग्नु भएको थियो। श्रीमानले विदेशबाट पैसा पठाएपछि उहाँले भने अनुसार नै उर्मिला साउहरूलाई ऋण तिर्न जानुहुन्थ्यो। तर वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि थाहा भयो घर सल्लाहले व्यवहार गरे भने राम्रो हुने रहेछ।
श्रीमानसँग पनि सल्लाहहरू अब उहाँको व्यवहार आफै मेरै हुन्थ्यो। अहिले चाहिँ उहाँले कमाएको पनि उहाँले पनि सल्लाह गर्नुहुन्छ, ऋण तिर्नु छ भने नि अरूको यसरी तिर्नु यसो गर्नु भन्नुहुन्छ। अनि मैले पनि अब फलानाको यसो गरे भन्छु।
तर उर्मिलाले नुन तेलदेखि बालबच्चालाई किताब कापी किनेको खर्च समेत विदेशमा भएका श्रीमानलाई सुनाउनुहुन्छ। खर्च वर्षको सबै विवरण श्रीमान फर्किएपछि देखाउन कापीमा लेखेर समेत राख्नु भएको छ।
बच्चाहरूलाई केही खर्चहरू गरेको छ, बचतहरू गरेको छ, सबै लेखेर राखिदिएछु। खुत्रुकेहरू पनि 5-10 रुपियाँ खेर गइरहन्छ, त्यो पनि खुत्रुके राखिदिएर 1200 जति भएको रहेछ अस्ति 2-4 महिना अगाडिदेखि। अनि अब साबुनहरू तेल मर मसला गरेर खर्च हुन्छ, भएको खर्च जति सबै लेखेर राखेको छु मैले।
विदेश जाँदाको ऋण, विदेश गएपछिको कमाई र त्यसको सही उपयोग गर्ने बारेमा घर परिवारमा सल्लाह नहुँदा धेरैको कमाई बालुवामा पानी हाले सरह भएको छ। कतिपय परिवार बिचालीमा परेका छन्। आफूसँग भएको आर्थिक तथा अन्य स्रोतको व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको यो कक्षाले महिलाहरूलाई परिवारको दिगो आर्थिक विकासतर्फ अग्रसर हुन सचेत गराएको र सहयोग पुर्याएको छ।
नेपाली युवाले विदेशमा कमाउने रकमको 1/4 ऋण तिर्न खर्च हुन्छ। झण्डै 1/4 दैनिक उपयोगको लागि खर्च हुन्छ भने शिक्षा स्वास्थ्यमा झण्डै 10% रकम खर्च हुने गरेको छ। विदेशमा कमाएर पठाएको एक चौथाई भन्दा अलि बढ़ी 28% रकम भने परिवारले बचत गर्ने गरेको राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क छ। विदेशमा काम गर्न गएका मध्ये झण्डै 19% घर परिवारको आमदानी वैदेशिक रोजगारको कमाई मात्र छ।
विदेशको कमाई बचत गर्ने, खर्च र आमदानीको हिसाब किताब राख्ने, व्यावसायिक योजना बनाएर लगानी गर्ने हो भने सधैँ विदेश गइरहनु पर्ने बाध्यता आउँदैन। घरको पारिवारिक सम्बन्ध पनि राम्रो हुन्छ। तर धेरै परदेशीका परिवार उनीहरूले विदेशबाट पठाएको पैसाको हिसाब किताब राख्दैनन्। श्रीमान विदेश गएपछि सविता परिवर्तित नामले पनि घर खर्चको हिसाब किताब राख्नु भएन। तर पछि विदेशमा भएका श्रीमानले आफूले पठाएको पैसाको सबै हिसाब किताब खोजे। सविताले हिसाब किताब दिन नसकेपछि पारिवारिक सम्बन्ध खासै राम्रो भएन। हिसाब किताब नराख्दा कस्तो समस्या भोग्नु पर्यो त सविताले? नाम परिवर्तित सविताको भगाई सुनौ।
विदेशबाट आउने बित्तिकै उहाँले यतिका समयसम्म पठाएको पैसा के गरिस् भनेर सोध्नुभयो। मैले त उहाँ आएपछि सुख दुःखका कुरा सोध्नु होला भन्ने सोचेको थिएँ, तर सोच्दै नसोचेको कुरा पो गर्नुभयो।
तीन वर्षपछि भेट भएका श्रीमानले सुख दुःखका कुरा गर्लान् भन्ने सोचेकी सवितालाई श्रीमानको प्रश्नले झस्कायो। उहाँले श्रीमानसँग एक्लो हुँदाका समस्या सुनाउने योजना बनाउनु भएको थियो, तर उहाँको योजना त पूरा भएन, उल्टै सोच्दै नसोचेको कुरा आइपर्यो। श्रीमानले पठाएको पैसा सविताले बिना काम खर्च गर्नुभएको थिएन, तर उहाँले के केमा खर्च भयो भन्ने हिसाब चाहिँ राख्नु भएको थिएन।
मलाई हिसाब किताब राख्नुपर्छ भन्ने नै थाहा थिएन, त्यही भएर राखिन। मैले फाल्तु खर्च पनि त गरेकी थिइन नि। मैले घरकै लागि खर्च गरेकी थिएँ, अनि फेरि छोराछोरी पनि त थिए, उनीहरूका लागि पनि पैसा चाहियो। तिनै काममा उहाँले पठाएको पैसा खर्च गरेकी थिए।
सविताका श्रीमान तीन वर्ष अघि मलेसिया जानुभयो फर्निचरको काममा। दुईजना छोराछोरी अनि गर्भवती श्रीमतीलाई छोडेर गएका श्रीमानले मलेसिया पुगेर काम राम्रो छ अनि तलब पनि राम्रै छ भनेर फोन गर्दा निकै खुसी हुनुभएको थियो सविता। त्यति मात्रै होइन, बेला बेला फोन गरेर सन्चो बिसन्चो पनि सोधिरहनुहुन्थ्यो। एक वर्षमा श्रीमानले 3,00,000 रूपियाँ पठाएपछि त सविताको खुसीको सीमा नै थिएन। त्यसैले उहाँले त्यो पैसाले श्रीमान जाँदा लागेको ऋण तिर्नुभयो अनि एक कठा जग्गा पनि किन्नुभयो।
मैले उहाँसँग सल्लाह नै गरेर एक कठा जमिन किने अनि पसल पनि सुरु गरे, तर त्यसपछि उहाँले फोनै गर्न छोड्नुभयो। त्यो भन्दा अघि दिनमा एक पटक फोन गरिरहनुहुन्थ्यो, तर 81 फोन गर्न छाडेपछि केही समस्यामा पो पर्नुभयो कि भन्ने सोचे।
तर त्यसपछि अवस्था फेरियो, श्रीमानले फोन गर्न छोड्नुभयो। श्रीमानले फोन नगरेपछि सविताले आफै फोन गर्नुभयो। बारम्बार फोन गर्दा पनि नउठाएका श्रीमानले उठाउँदा पनि झर्किएर बोलेपछि सविताले उतै अर्की महिलासँग लागेको शंका पनि गर्नुभयो। कारण केही बताउनुहुन्नथ्यो, तर किन फोन गरेको मात्रै भन्नुहुन्थ्यो सविताले सुनाउनुभयो। फोन गर्न छोडेका श्रीमानले पैसा पनि पठाउन छोड्नुभयो। पैसाका बारेमा कुरा गर्दा उहाँको जवाफ हुन्थ्यो, यहाँ काम नै हुन छोड्यो अनि काम नभएपछि पैसा कहाँबाट ल्याउनु। काम र कमाई हुँदैन भनेपछि सविताले श्रीमानलाई नेपाल फर्किन आग्रह पनि गर्नुभयो, तर त्यति बेला पनि श्रीमानले उल्टै प्रश्न गर्नुभयो, किन आउने? श्रीमानले पैसा पठाउन छोडेपछि सवितालाई घर व्यवहार चलाउन हम्मे हम्मे पर्यो। घर खर्च चलाउनै गाह्रो हुन थालेपछि सविताले बोर्डिङ पढ्दै गरेका छोराछोरीलाई निकालेर सरकारी विद्यालयमा भर्ना गर्नुभयो। छोरा घर नफर्किँदै सविताका सासु ससुराको निधन भयो। त्यसपछि त उहाँलाई समस्या अझै थपियो। त्यति बेलै कान्छी छोरीको उपचारमा 50,000 रूपियाँ खर्च भयो। सबैतिरबाट आर्थिक समस्यामा परेपछि सविताले केही न केही त गर्नै पर्यो भन्ने सोचेर किराना पसल शुरू गर्नुभयो। तर पसलबाट कमाई भएन, उल्टै 50,000 रूपियाँ डुब्यो। त्यसपछि सविताले ऋण गरेर घर खर्च चलाइरहनु भएको छ। तीन वर्षपछि उहाँका श्रीमान घर फर्किनुभयो। उहाँ फर्किएको थाहा पाएपछि सवितालाई ऋण दिनेहरू दिनै पछि ऋण फिर्ता गर्न भन्दै धाउन थाले। तर खाली हात फर्किएका सविताका श्रीमानले पैसा तिर्न सक्ने कुरै भएन। ऋण तिर्न नसकेका श्रीमानले त्यो तनाव पनि सवितातिरै खन्याउन थाल्नुभयो। हिसाब किताब नराखिदिएकाले समस्या भएको सविताका श्रीमानको भनाई छ। मैले पठाएको पैसा कहाँ खर्च गरिस् अनि यति धेरै ऋण के का लागि लिएको, हिसाब किताब देखा भन्नुहुन्छ। रुन्चे स्वरमा सविताले भन्नुभयो, अब मैले कहाँबाट देखाउ? आफू निरक्षर भएकाले सासू ससुराको क्रिया खर्च, छोरीको उपचार खर्च, पसल गर्दा गरेको लगानी अनि घर खर्च टिपेर राख्न नसकेको उहाँको भनाई छ। श्रीमानको प्रश्नको उत्तर दिन नसकेकी सवितालाई ऋण दिने साहुले त्यतिकै छोड्ने कुरै भएन। दिनै पछि ऋण लिएको पैसा फिर्ता दिन दबाब दिएपछि सविताले श्रीमानले पठाएको पैसाले जोडेको त्यही एक कठा जग्गा बेचेर ऋण तिर्नुभयो। तर श्रीमानले उहाँलाई अहिले पनि बिना काममा खर्च गरेर पैसा सकेको भन्न चाहिँ छोड्नु भएको छैन। सविता भन्नुहुन्छ, यो सबै खर्चको विवरण नराख्दा नै भएको हो।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगा सँगसँगै देशैभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन र उज्यालो मोबाइल एप्लिकेशनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेश सुन्दै हुनुहुन्छ। उज्यालो अनलाइन .com तथा उज्यालो मोबाइल एप्लिकेशनबाट संसारको जुनसुकै ठाउँबाट जुनसुकै बेला पनि यो कार्यक्रम सुन्न र डाउनलोड गर्न पनि सक्नुहुन्छ।
वैदेशिक रोजगार सम्बन्धी थप जानकारी पाउन र आफूलाई लागेका कुरा लेखेर सहभागी हुन deshdesh@unn.com.np मा इमेल लेख्न तपाईंलाई हाम्रो विशेष अनुरोध छ। यस्तो इमेल तपाईंको हातमा रहेको मोबाइलको उज्यालो एप्लिकेशनबाटै पठाउन सकिन्छ। यस कार्यक्रममा हामी परदेश जाँदाका सजिला अप्ठ्यारा र स्वदेशमै पाइने कामका अवसरका कुरा गर्छौ। विदेश जानु अघि नै सही सूचना र जानकारी लिएर जाँदा परदेशको काम र कमाई सुरक्षित हुन्छ। यस्ता जानकारी दिएर तपाईंको वैदेशिक रोजगारको यात्रालाई सहज र सुरक्षित पार्नु रेडियो कार्यक्रम देश परदेशको उद्देश्य हो।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमाई कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, कामा के हो बसै कहाँ हो, के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
आज प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा हामी विदेशबाट आउने पैसाको हिसाब किताब राख्ने र कसरी सही सदुपयोग गर्ने भन्ने विषयमा कुरा गरिरहेका छौं। यसअघि हामीले हिसाब किताब राख्न र सदुपयोग गर्न सिकाइने वित्तीय साक्षरता कक्षामा सहभागीका कुरा, विदेशमा कमाएर श्रीमानले पठाएको रकम जथाभावी खर्च गर्दा परेको समस्या पनि सुन्यौं।
वैदेशिक रोजगारीका लागि जाने मध्ये 36.6% मात्र नेपालमा बैंक खाता रहेको देखिन्छ। यस्तै विदेश गएका मध्ये 64.1% घरमूलीको नाममा पनि बैंक खाता छ। यस तथ्याङ्कबाट वैदेशिक रोजगारीका लागि गएका व्यक्तिहरू मध्ये करिब 2/3 बैंकिङ सञ्जालमा नसमेटिएको देखिन्छ। विदेशबाट आएको पैसाको सही सदुपयोग होस् र विदेश जानेका आफन्तले फजुल खर्च नगरून् भन्ने उद्देश्यले विदेश जानेका परिवारलाई पैसाको हिसाब किताब राख्नुपर्छ भनेर सुरक्षित आप्रवासन परियोजना सामी र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेप्सकुनले देशका 6 जिल्लामा काम गरिरहेका छन्। हामीले नेप्सकुनका कार्यकारी प्रमुख शिवजी सापकोटासँग विदेशबाट आफन्तले कमाएर पठाएको पैसाको हिसाब किताब राख्दाका फाइदा के हुन्छन् भनेर कुराकानी गरेका छौं।
यसको व्यवस्थापन गरेर देशमा युवाहरूले पठाएको पैसाहरूलाई उनीहरूको आर्थिक समृद्धितिर लान, त्यसको व्यवस्थापन गर्नको लागि नेप्सकुनले धेरै कार्यक्रमहरू सञ्चालन गरेको छ। यो मध्ये अहिले विप्रेषण व्यवस्थापन भन्ने कार्यक्रम सञ्चालनमा राखेका छ। यसमा चाहिँ वित्तीय साक्षरता मार्फत विप्रेषणलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर अहिले 6 जिल्लाबाट यो पाइलटिङ अथवा नमूना कार्यक्रम यो लागू गरेको छ, जसमा विदेशमा काम गरेर पैसा पठाउने जसले पैसा बुझ्छ ती मान्छेहरूलाई वित्तीय साक्षरता, अब विदेशबाट कमाएर पैसा त पठाइदिए त्यो पैसालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने धेरैवटा मोडुलहरूबाट एउटा हामीले वित्तीय साक्षरताको कोर्स निर्माण गरेका छौँ, जसमा चाहिँ 28 सत्रहरू छन्। 28 सत्रहरूमा विप्रेषण भनेको के हो, किन हामीलाई पैसा किन आवश्यक पर्छ, कहाँ कहाँबाट पैसा आउँछ, खर्च कहाँ कहाँ हुन्छ र यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने त्यो मोडुलमा राखेका छौँ। सँगसँगै विदेशमा काम गर्ने मान्छेहरूले पैसा त कमाएर पठाए, तर यहाँ बस्ने परिवारले पनि केही साना उद्योग, केही उनीहरूको गर्जो टार्ने, विदेशबाट पठाएको पैसाको मात्रै भर गर्न नपर्ने अवस्था कसरी सिर्जना गर्न सकिन्छ भनेर व्यवसाय अथवा उद्यमको परिकल्पना पनि त्यो मोडुलमा गरिएको छ। जसले व्यवसाय छनौट गर्ने, स्थानीय स्तरका व्यवसाय छनौट गर्ने, परिवारले नै सुरुवात गर्न सक्ने व्यवसाय छनौट गर्ने र त्यो व्यवसाय कतिको फलदायी हुन्छ, कतिको नाफामूलक हुनसक्छ र कहिलेतिर त्यो नाफामा जान्छ, कतिको स्रोत लाग्छ, आफ्नो स्रोतले भ्याउँछ कि भ्याउँदैन, ती सबै अध्ययन गर्ने र त्यसको परीक्षण गर्ने पनि हामीले सिकाउँछौँ। त्यसमै व्यावसायिक योजना बनाउने, व्यवसाय छनौट गर्ने, ती सबै व्यवस्थाहरू हामीले राखेर 28 सत्रको चाहिँ कक्षा सञ्चालन गरेका छ, जसले गर्दा विदेशमा जानेले त एक हिसाबले आफ्नो पैसा तोकिए अनुसार उहाँहरूले कमाउनुहुन्छ र परिवारले पनि कमाउन्, उताबाट आएको पैसाको पनि सही स्रोत भएको होस् भन्ने यसमा यो कार्यक्रममा हामीले राखेका छौँ।
समग्रमा भन्दाखेरि चाहिँ जसका परिवार वैदेशिक रोजगारीमा गएका छन् उनीहरूले पठाउने पैसा चाहिँ कसरी प्रयोग भइरहेछ नेपालमा चाहिँ?
त्यति दुःख गरेर पैसा कमाए हुन्छ, यहाँ आउँदाखेरि उनीहरूको आकांक्षा फरक हुन्छ, विदेशमा पैसा टिपेर पठाउने जस्तो गर्छन् र धेरै परिवारहरूमा त्यस्तो देखिया छ। त्यसले चाहिँ विलासिताका सामानहरू किन्ने, मोबाइल किन्ने, टिभी किन्ने, च्यानलहरू जोड्ने, अरू सिम कार्डहरू थप्ने, नेट राख्ने, यी धेरै कुराहरू अब गाउँमा बसिया छ भने सहरतिर कोठा लिएर बस्ने, सरकारी स्कुलमा पढा विद्यार्थीहरू पढाएका छन् बच्चाहरू भनेदेखि बोर्डिङ स्कुलतिर पढाउने र महँगा महँगा कुराहरूमा खर्च गर्ने त्यस्तो देखिया छ। हामीले चाहिँ राम्रो जीवनयापन कसरी गर्न सकिन्छ, सुरक्षित भविष्य कसरी बनाउन सकिन्छ, भविष्यको लागि बचत कसरी गर्न सकिन्छ भन्नेतिर चाहिँ हामीले केन्द्रित गरेका छौँ। यसले चाहिँ उनीहरूको आर्थिक समृद्धितिर लैजान्छ, उता कमाएको पैसाले केही थपथाप गरेर यहाँ पनि उद्यम गर्ने र यहाँ पनि आयलाई वृद्धि गर्दै लैजानलाई हामीले यो कोर्सले अथवा यो वित्तीय साक्षरता कक्षाले चाहिँ त्यतातिर प्रेरित गरेको छ।
तपाईँहरूको केन्द्रीय सहकारी सङ्घ छ, यहाँबाट चाहिँ उनीहरूले ती परिवारहरूसम्म चाहिँ के सिकाइन्छ?
यसमा के सिकाइएको छ भने बचत गर्ने, विदेशबाट पठाएको पैसा यहाँ आएपछि औपचारिक वित्तीय संस्थामा जम्मा गर्नुहोस्, जोगाउनुहोस् भनेको छ। यसले बैङ्क, वित्तीय संस्था अथवा सहकारी मध्ये छान्न लगाउँछ। विशेष गरी हामी केन्द्रीय सङ्घ, सहकारीको केन्द्रीय सङ्घ भएको हिसाबले बचत तथा ऋण सहकारी संस्थामै पैसा जम्मा गर्नुहोस्, मासिक रूपमा जम्मा गर्नुहोस् अथवा त्यो संस्थाको व्यवस्था कस्तो छ, दैनिक छ भने दैनिक गर्नुहोस्, मासिक छ भने मासिक गर्नुहोस्, 15 एकचोटि छ भने 15 एकचोटि गर्नुहोस् भन्ने छ। र आर्थिक समृद्धि भयो भन्ने कुरा चाहिँ अहिलेको महिनामा 100 बचत गर्दै गएका थिए भने 6 महिनापछि उनीहरू प्रत्येक महिना 2-2 गर्न सक्ने भए कि भएनन्, 5-5 गर्न सक्ने भए कि भएनन् भनेर हामी पासबुक परीक्षण गर्छौँ र त्यसरी यो विप्रेषण व्यवस्थापन भएको छ कि छैन भन्ने कुरामा हामी चाहिँ निर्धक्क हुन्छौँ।
यो प्रयोगकै हिसाबले चाहिँ उनीहरूले त्यो सिकाइलाई चाहिँ सदुपयोग गर्न थाले?
निश्चय नै सबैले त गर्दैनन्, किनभने यो परीक्षण हो, परीक्षणमा कतिको कक्षामा आउने हुन्छन्, कतिपय बीचमा गएर छोड्ने पनि हुन्छन्। अहिले हामीले हेर्दाखेरि 70% भन्दा बढीले हामीहरूले जे सिकाएका छौँ त्यसैलाई फलो गरेका छ, त्यसैलाई मान्दै आएका छन् र त्यही अनुसारले हिसाब किताब राख्ने, वित्तीय प्रक्षेपण गर्ने, कति हुँदो रहेछ भनेर अन्दाज गरेर हेर्ने, लिखितमा राख्ने गरेको चाहिँ पाइएको छ।
कसरी आवश्यक छ भन्ने ठान्नुभयो?
आर्थिक समृद्धि गर्नको लागि जसको आर्थिक समृद्धि गर्ने हो ऊ आफू नै मन्जुर हुनुपर्छ, ऊ आफू नै कन्भिन्स हुनुपर्छ। यसरी गर्दै गयो भनेदेखि तपाईँको आर्थिक समृद्धि हुन्छ, यो परिवारको आर्थिक समृद्धि हुन्छ भनेर भन्दै 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 जाँदा 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 चाहिँ एउटा टुङ्गोमा चाहिँ पुगिँदो रहेछ, यो हो रहेछ भन्ने उहाँहरूले पनि विचार गर्नुहुन्छ। यो के किन भनिएको भने विश्वव्यापी रूपमा फाइनेन्सियल लिट्रेसी भनेर एउटा कन्सेप्ट आयो इकोनोमिक डेभलपमेन्टको लागि। इकोनोमिक डेभलपमेन्ट फाइनेन्सियल लिट्रेसीबाट पनि हुन्छ है, उनीहरू वित्तीय रूपमा अरू साक्षरताले होइन, वित्तीय साक्षरता अथवा यो पैसाको व्यवस्थापन कसरी गर्न सकिन्छ, भविष्यलाई कसरी समृद्ध बनाउन सकिन्छ, भविष्यमा वित्तीय रूपमा हामी कसरी सुरक्षित हुन सकिन्छ भन्ने कुरा चाहिँ उनीहरूलाई एजुकेट गरियो भने अथवा सिकाइयो भने, साक्षर बनाइयो भने, ए 5-5 दरले जोगाउँदै जाँदा एक महिनामा 150 हुन्छ भन्ने त्यो रिफ्लेक्सन गराउन सकियो, त्यो देखाउन सकियो भनेदेखि उनीहरू त्यसमा कन्भिन्स हुन्छन् भन्ने विश्वव्यापी अभ्यासले विश्वमा राम्रो अभ्यास भएका देशहरूमा चाहिँ फाइनेन्सियल लिट्रेसी राम्रो गरी गएको छ। नेपालमा पनि एउटा प्र्याक्टिस गरेर हेरौँ न भन्ने स्टेजमा हामी सेकेन्ड थर्ड स्टेजतिर आइपुगेपछि यसबाट पनि हुनसक्छ र यो मध्ये पनि सहकारी मार्फत त झन् हुन्छ किनभने समुदायमा आधारित सङ्घ संस्थाहरू भएको हुनाले यसबाट जाँदाखेरि राम्रो हुन्छ भन्ने हाम्रो ठम्ब्याइ रहेर यो कार्यक्रम हामीले लागू गरेका छौँ र यो नमुना लागू गर्दा अथवा पाइलटिङमा लागू गर्दा पनि यसको प्रभाव चाहिँ राम्रै देखिएको छ।
अब यो त परिवार परिवारको हिसाब किताब राख्ने कुरा छ, यसले चाहिँ त्यो समाजमा अर्थात् परिवारकै परिवर्तनमा चाहिँ कस्तो भूमिका खेल्छ अर्थात् त्यो परिवार तहमा चाहिँ के फाइदा हुन्छ?
एकताको निर्माण गर्छ सहकारीले र सँगसँगै आर्थिक रूपमा समृद्धितिर जाने अथवा आर्थिक रूपमा आर्थिक पाटो अलिकति बलियो हुँदै जाँदाखेरि अवसरको सिर्जना गर्दोरहेछ, अवसरको सिर्जना गर्छ। यसो गर्दा के होला, अब त मसँग यति पैसा भयो, यसले यो किन्छु अथवा यो बनाउँछु, यो गर्दाखेरि मलाई यति फाइदा हुन्छ भन्ने एउटा क्यालकुलेसन जुन छ नि मनोविज्ञानले चाहिँ उनीहरूलाई एउटा लक्ष्य निर्धारण गर्न सिकाउँदो रहेछ।
स्वरोजगारतिर पनि
जाने स्वरोजगारतिर जानलाई लक्ष्य निर्धारण गर्ने, लक्ष्य निर्धारण गरेपछि अब हामी आफै नै उद्यमी गऱ्यौँ भने 500 रुपियाँको कुखुरा हाल्यो भने 3 महिना 6 महिनापछि 700, 1100 अथवा 1800 त्यो नम्बरसँग जुन छ नि त्यो खेल्न थालेर त्यसलाई लक्ष्य बनाउन थालेपछि आर्थिक समृद्धिको एउटा प्रारूप चाहिँ त्यहाँ सुरु हुँदो रहेछ। धेरै ठुलो कुरै गर्नु पर्दैन, त्यहाँ सुरु भएपछि उनीहरू जोगाउने, बचत गर्ने र त्यसलाई मल्टिप्लाई कहाँनिर गएर हुन्छ भनेर त्यो अवसरहरू खोजी गर्दै जाँदैछन्। कृषिमा आधारित होस्, उद्यमशीलतामा आधारित होस्, सिपमा आधारित होस् अथवा एजेन्टसिप केही ल्याएर त्यसमा अलिकति आफ्नो नाफा जोडेर अनि बेच्ने कुरा होस्, त्यति कुरामा पनि प्रारूप चाहिँ त्यसरी देखिँदो रहेछ। आर्थिक समृद्धि चाहिँ त्यसरी हुँदो रहेछ, जुन कुरा चाहिँ वित्तीय साक्षरता मार्फत मात्रै सम्भव छ, अरूबाट सम्भव छैन। अरू औपचारिक अनौपचारिक यी कक्षका शिक्षाभन्दा बाहेक यसबाट चाहिँ सजिलै बुझ्ने पनि, नोट चिन्ने पनि, अङ्क हिसाब गराउन पनि सजिलो, यसबाट जाँदाखेरि चाहिँ समृद्धिको बाटोतिर लैजान सकिने रहेछ।
अब धेरै परिवारको, अब हामीले अघि पनि सुन्यौँ परिवारकै सदस्य चाहिँ विदेशमा कमाउने आउँदाखेरि हिसाब चाहिँ पारदर्शी नराख्दाखेरि पारिवारिक विखण्डनका घटना पनि हामीले सुनिरहेछौँ। यस्ता घटना न्यूनीकरणमा चाहिँ यो वित्तीय साक्षरताको भूमिका कस्तो हुन्छ, कसरी ती घटना चाहिँ न्यूनीकरण गराउन सक्छ?
एकदम सान्दर्भिक, किनभने एउटा उद्यमशीलता लक्ष्य निर्धारण यो गर्छु हामी परिवारमा बसेर यो मान्छेले पठाएको पैसाले पछि गएर यो व्यवसाय सुरु गर्नुपर्छ अथवा यति जम्मा गर्नुपर्छ भन्ने लक्ष्य लिनलाई सिकाउँछ। सिकाउँदाखेरि वित्तीय साक्षरताले त्यो तर्फ डोर्याउँदै लैजान्छ, तपाईँको यो वर्ष 15,000 आयो, अर्को वर्ष 15,000, 10 महिनामा 1,50,000, यस्ता कुराले अब बचत सहकारीमा बचतमा ब्याज राखियो भने 5% दरले यति हुन्छ, यसरी चाहिँ सम्पत्ति एकुमुलेट हुँदै जान्छ भनेर सिकाउने छ। अपवादको रूपमा त्यस्तो हुनसक्छ, तर वित्तीय साक्षरता कार्यक्रमले सबैलाई समृद्धि र लक्ष्य निर्धारण गरी उनीहरूको आर्थिक उज्जवल भविष्यतर्फ चाहिँ केन्द्रित गर्ने सेसनहरू राखिएको छ। यसमा
जसले चाहिँ डिप्रेसन प्राप्त गर्छन् उनीहरूले यसलाई सदुपयोग गर्न के गर्नुपर्छ? अन्त्यमा
वित्तीय साक्षरता एउटा एक किसिमको रणनीति केन्द्रीय संघको रह्यो अथवा देशको अथवा विश्वकै पनि रणनीति छ। हरेक देशमा वित्तीय साक्षरता मार्फत यो व्यवस्थापन गर्न सकिन्छ भन्ने छ। उद्यमशीलताको क्षेत्रमा होला, घडेरीको क्षेत्रमा होला, सम्पत्ति आय आर्जनको क्षेत्रमा होला, कुनमा उनीहरू केमा रुचि राख्छन् त्यतातर्फ उनीहरूलाई आकर्षित गर्ने एउटा कार्यक्रम हाम्रो अर्को पनि छ र यो वित्तीय साक्षरता पनि भयो र विदेशबाट कामदारहरूले पठाएको पैसालाई सहकारी मार्फत परिचालन गर्न सकियो भने परिवारमा समाजमा एउटा वित्तीय सङ्घ संस्थाको योगदान पनि देखिने भयो। अर्को कुरा खर्च गर्नेतर्फ भन्दा पनि समृद्धितिर र बचाउने, जोगाउने, बचत गर्ने र लक्ष्य निर्धारण गर्ने त्यो क्षेत्रमा लगाउन सकिन्छ।
उहाँ हुनुहुन्थ्यो नेप्सकुनका कार्यकारी प्रमुख शिवजी सापकोटा। विदेशबाट आफन्तले कमाएर पठाएको पैसाको हिसाब किताब राख्दाका फाइदाका बारेमा कुराकानी गर्दै
अब चाहिँ तपाईँका प्रश्न र हामीले खोजेका उत्तरको पालो। रतन शर्माले सोध्नु भएको छ, म 4 महिनादेखि कतारको ग्रुप फोर सेक्युरिटी कम्पनीमा काम गरिरहेको छु। अहिले कतारमा कफला प्रणाली खारेज भएको छ, अब म सेक्युरिटी गार्डको काम छाडेर अन्य काम गर्न चाहन्छु, मैले गर्न पाउँछु कि पाउँदिन?
रतनजी, तपाईँको जिज्ञासाको जवाफ दिँदै हुनुहुन्छ मानवाधिकार समिति कतारका नेपाली प्रतिनिधि प्रोफेसर डाक्टर रमजान अली मिया।
सर्वप्रथम तपाईँको कतारको आवासीय भिजा लागिसकेको छ भने तपाईँले आफ्नो एग्रीमेन्ट पूरा गर्नुपर्ने हुन्छ, नम्बर एक। दोस्रो अवस्था, तपाईँको त्यहाँको आरपी रेसिडेन्ट पर्मिट लागेको छैन र तपाईँ सेक्युरिटीको भिजामा हुनुहुन्छ भने र तपाईँको एग्रिमेन्ट पनि भएको छैन भने तपाईँले कम्पनीको एनओसी लिएपछि भिजा परिवर्तन गर्न सक्नुहुन्छ। तेस्रो अवस्था, तपाईँले सेक्युरिटीबाट सेक्युरिटी प्रब्लम नै जब गर्दा तपाईँलाई प्रब्लम छैन, सेक्युरिटीबाट अर्को ठाउँमा तपाईँले चेन्ज गर्नुपर्दा अथवा स्पोन्सरसिप परिवर्तन गर्नुपर्दा सम्बन्धित कम्पनी जहाँ तपाईँ परिवर्तन गर्न चाहिरहनु भएको छ त्यो कम्पनीसँग पनि सेक्युरिटीको नै भिजा हुनुपर्ने हुन्छ र सेम नेसनालिटी र सेम जेन्डर पनि हुनुपर्ने हुन्छ। तसर्थ भिजा लागेको खण्डमा तपाईँले एग्रिमेन्ट पूरा गर्नुपर्ने हुन्छ, भिजा नलागेको खण्डमा तपाईँले दुई अवस्थामा परिवर्तन गर्न सक्नुहुन्छ, अन्यथा सक्नुहुन्न।
उज्यालो एसएमएसमा अमर ओलीले सोध्नु भएको छ, वैदेशिक रोजगारीमा जाँदा नठगिनको लागि के कुरामा ध्यान दिनुपर्छ?
अमरजी, तपाईँको जिज्ञासाको जवाफ दिँदै हुनुहुन्छ एसियन फोरमको सुरक्षित आप्रवासन परियोजनाका कार्यक्रम संयोजक देवचन्द्र राई।
हामीले आफू कुन देश जाने हो, त्यो देश जानको लागि चाहिँ कस्ता किसिमको कागजहरू चाहिन्छन्, नेपाल सरकारले कस्ता किसिमको नियमहरू बनाएका छन्, त्यो आफूले पहिला बुझ्न जरुरी हुन्छ। यस क्रममा चाहिँ आफूले सम्पर्क गरेको म्यान पावर कम्पनीहरू लाइसेन्स लिएको अथवादेखि चाहिँ वैधानिक छन् कि छैनन् त्यो कुरो बुझ्नुपर्ने हुन्छ। र त्यस्तै एजेन्टैबाट जाने हो भने पनि त्यो एजेन्टहरू चाहिँ वैदेशिक रोजगार विभागमा लाइसेन्स लिएको अथवा वैधानिक हुन् कि होइनन् भन्ने कुरो पनि बुझ्न जरुरी हुन्छ। होइन भनेदेखि भोलि गएर हामीले चाहिँ अवैधानिक तवरले काम गरेका म्यान पावर कम्पनी अथवा एजेन्टसँग हामीले सम्पर्क गर्ने हो भनेदेखि चाहिँ ठगिने सम्भावना बढी हुन्छ। अब यसपछि आएर चाहिँ कस्ता किसिमका कागजपत्र चाहन्छन्, यसपछि यसका लागि कति खर्चहरू लाग्छन्, कुन कुन प्रक्रियाहरू छन् भन्ने कुरोहरू चाहिँ वैदेशिक रोजगार प्रबन्धन बोर्ड अथवादेखि चाहिँ वैदेशिक रोजगारसँग सम्बन्धित काम गर्ने सङ्घ संस्थाहरूसँग पनि सूचना लिन सकिन्छ। र हामीले आफू जाने देशको लागि चाहिँ त्यो देशमा कस्तो किसिमको धर्म मान्छन्, कस्ता किसिमको भाषा बोल्छन् र त्यो देशमा कस्ता किसिमको कामहरू चाहिँ छन् ती कुरोहरू पनि हामीले नेपालमा जानुभन्दा पहिला नै बुझ्न जरुरी हुन्छ। र त्यस्तै गरेर चाहिँ तालिम पनि लिन अति आवश्यक हुन्छ। मुखको भरमा होइन, हामीले कागजी प्रमाणहरू कागजमा के लेखिएका छन् भन्ने कुरो चाहिँ महत्त्वपूर्ण हुन्छन् र ती सबै कागज पत्रका चाहिँ एक प्रति फोटोकपी नेपालमा छोड्नु पर्छन् र विदेशमा गइसकेपछि पनि भोलि गएर कुनै समस्या पर्यो भने कसलाई भन्ने, त्यहाँ रहेका नेपाली राजदूतावास अथवा नेपालमा रहेका सहयोगी संस्थाहरूको नम्बर पनि जानु अगाडि नै लिएर चाहिँ राख्नुपर्ने हुन्छ।
अब चाहिँ विदेश जानेले थाहा पाउनै पर्ने केही कुरा। विदेशमा पुगेपछि मेडिकल जाँच गर्दा फेल भई नेपाल फर्किनु परेमा नेपाल आएको 35 दिनभित्र क्षतिपूर्तिका लागि उजुरी दिनुपर्छ। त्यसका लागि विदेशमा गरेको मेडिकल रिपोर्ट सहित आफू विदेश जाँदाको सम्पूर्ण कागज पत्रहरू चाहिन्छ। त्यसैले तपाईँले सबै कागजात आफूसँग सुरक्षित राख्नुपर्छ।
विदेशमा दुर्घटनामा परि वा कुनै बिरामी परि उपचार गराउँदा डाक्टरको पूर्जी, औषधि किनेको बिल र उपचारसँग सम्बन्धित अन्य कागजातहरू सुरक्षित साथ राख्नुपर्छ। यसले नेपाल फर्केपछि वैदेशिक रोजगार कल्याणकारी कोष र बीमा कम्पनीबाट आर्थिक सहायता लिन सजिलो हुन्छ। यस्तो सहयोगका लागि नेपाल आएको एक वर्षभित्र निवेदन दिइसक्नुपर्छ।
श्रम स्वीकृतिको अवधिभित्र विदेशमा रहँदा दुर्घटनामा परेमा वा मृत्यु बीमा र वैदेशिक रोजगार कल्याणकारी कोषबाट आर्थिक सहायता प्राप्त गर्न सकिन्छ।
नेपालमा भनेको भन्दा विदेशमा काम, तलब र कम्पनी फरक पर्यो भने त्यस्तो अवस्थामा नेपाल आएको एक वर्षभित्रै उजुरी गरिसक्नुपर्छ। त्यसका लागि आफूसँग भएका सम्पूर्ण कागजातहरू सुरक्षित राख्नुपर्छ। कुनै किसिमको ठगी भएमा तुरन्त उजुरी गरौं। यस्ता जानकारी तपाईँले देशपरदेश.उज्यालोअनलाइन.कममा पाउन सक्नुहुन्छ।
यिनै सामग्रीसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। तपाईँ पनि हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म पैसा नलाग्ने टेलिफोन 1660-01-55-66 फोन गरेर आफ्नो विचार वा वैदेशिक रोजगार सम्बन्धी कुनै जिज्ञासा तथा गुनासो रेकर्ड गराउन सक्नुहुन्छ। बिहान 9 बजेदेखि 10 बजेसम्म फोन गर्न भ्याउनु भएन भने तपाईँले जुनसुकै समयमा पनि 01-5000-192 फोन गरेर आफ्ना कुरा रेकर्ड गराउन सक्नुहुन्छ।
यसै गरी एसएमएसमा पनि आफ्ना विचार वा प्रश्न पठाउन सकिन्छ। त्यसका लागि मोबाइलको मेसेज बक्समा देश परदेशको छुटकरी रूप डीपी टाइप गरी एक स्पेस छोडेर आफ्ना कुरा लेख्नुहोस् अनि 35566 एसएमएस गर्नुहोला। deessdesh@unn.com.np मा इमेल गरेर अथवा हाम्रो फेसबुक पेजको भित्तो अथवा facebook.com/उज्यालोमा लेखेर पनि आफ्ना सन्देश हामीलाई पठाउन सक्नुहुन्छ। यस्तै ट्विटरमा उज्यालो मेन्सन गरेर पनि तपाईँले आफ्नो आफ्ना समस्या विचार वा प्रश्न हामीलाई पठाउन सक्नुहुन्छ। साथै उज्यालो एप्लिकेशन र वेबसाइटमा राखिएका फर्म भरेर पनि तपाईँ देश परदेशमा सामेल हुन सक्नुहुन्छ।
तपाईँका विचार सुझाव प्रतिक्रिया र तपाईँका आफ्ना कथा अरूका लागि चाख लाग्दा छन् भने ती अनुभव विचार र व्यथा लेखेर पठाउन नभुल्नुहोला। तपाईँका कथा व्यथा देश परदेश डट उज्यालो अनलाइन डट कममा पनि प्रकाशित हुन्छन्।
अनि उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि देश परदेश डट उज्यालो अनलाइन डट कममा प्रकाशन र प्रसारण भएका समाचार सहित अरू सामग्री पढ्न र सुन्न सकिन्छ। उज्यालोको एन्ड्रोइड भर्सनको एप्लिकेशन गुगल प्ले स्टोर र आईओएसको एप स्टोरमा गएर डाउनलोड गर्न सकिन्छ। एप्लिकेशनबाट पनि हामीलाई तपाईँका प्रतिक्रिया, कथा व्यथा, आफन्तलाई सन्देश र आफैले खिचेका विदेशको काम झल्काउने फोटो पठाउन सक्नुहुनेछ।
उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजका लागि सकिने लाग्यो। कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धन्यवाद अनि प्रविधिमा साथ दिने साथी संघर्ष विष्टलाई पनि धन्यवाद। कार्यक्रम सुनिसकेपछि सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। आजको देश परदेश कार्यक्रमबाट साथीहरू गोपाल गुरागाई, रितु थेबे र रुबिना श्रेष्ठसँगै उजिर कार्कीलाई पनि बिदा दिनुहोस्। नमस्कार।